एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीतायडले वीरेन्द्रनगरबाट हवाई सेवा दिने, असार 15 गतेबाट सेवा सुरु हुने,
आउँदो आर्थिक वर्ष 75 क्षेत्रका लागि 13 खर्ब 15 अरब रुपियाँको बजेट सार्वजनिक, स्थानीय पूर्वाधारका लागि प्रत्येक निर्वाचन क्षेत्रमा 4 करोड विनियोजन,
गणतन्त्र स्थापनाको 1 दशक पुरा, आम नागरिकका समस्या भने उस्तै,
र प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर 3 र प्रदेश नम्बर 2 विजयी। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु राउत र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एयरले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गर्ने भएको छ। सीता एयरले असार 15 गतेदेखि प्रदेश राजधानी सुर्खेतबाट हवाई सेवा सुरु गर्ने प्रतिबद्धता गरेको छ। मुख्यमन्त्रीको कार्यालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव बेसिन्द्र राज सुवेदी र सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले हवाई सेवा सञ्चालन सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको हो। हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री महेन्द्र बहादुर साई, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढा र सीता एयरका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो। प्रदेश राजधानी सुर्खेतबाट सिधै हवाई यातायात सञ्चालन भएपछि दुर्गम जिल्लाका नागरिकलाई नेपालगञ्ज पुगेर सुर्खेत आउनुपर्ने समस्याबाट राहत हुने भएको छ।
सर्वसम्मत रूपमा कर्णाली नामाकरण गरिएको प्रदेश नम्बर 6 राजपत्रमा प्रकाशित नगरी कर्णाली प्रदेश उल्लेख गर्न नमिल्ने सरकारको धारणाप्रति सांसदहरूले आपत्ति जनाएका छन्। गृह मन्त्रालयले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा कर्णाली प्रदेश नलेखी प्रदेश नम्बर 6 लेख्नुले बहुमतको अपमान भएको भन्दै सांसदहरूले आपत्ति जनाएका हुन्। यस विषयको जवाब दिँदै हिजोको बैठकमा कर्णालीका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सरकारले राजपत्रमा प्रकाशित नभएको र प्रमाणीकरण नभएकाले प्रदेशको नाम कर्णाली लेख्न नमिल्ने बताउनु भएको थियो। तर कानून मन्त्री भण्डारीले दिएको जवाब चित्त बुझ्दो नभएको भन्दै बैठकमा सांसदहरूले यस विषयमा सरकारले फेरि संसदमा जवाब दिनुपर्ने माग गरेका छन्। बैठकमा नेपाली कंग्रेसका संसदीय दलका नेता जीवन बहादुर साईले बहुमतले नामाकरण गरिएको कर्णाली प्रदेशलाई राजपत्रमै प्रकाशित गर्नुपर्ने बाध्यता के हो भन्दै प्रश्न गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टीका सांसद यामलाल कडेलले संसदबाट पारित गरेका निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै यस्ता विषयहरूलाई ढिलासुस्ती नगरी कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो।
सरकारले आर्थिक वर्ष 2075-76 लागि बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि 13 खर्ब 15 अरब रुपियाँको बजेट संघीय संसदमा प्रस्तुत गर्नुभएको छ। उहाँले कृषि, पर्यटन, जलविद्युत र पूर्वाधार क्षेत्रलाई महत्व दिएर बजेट सार्वजनिक गर्नुभएको हो। सरकारले 8 खर्ब 31 अरब रुपियाँ राजस्वबाट, 2 खर्ब 2 अरब वैदेशिक ऋणबाट र 1 खर्ब 2 अरब जुटाइने उल्लेख गरेको छ। केही दिन अघि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आधारित रहेर अर्थ मन्त्रालयले बजेट तयार पारेको हो। अर्थमन्त्री खतिवडाले भेरी बबई, रानी जमरा लगायतका सिँचाई योजनाका लागि 10 अरब बजेट छुट्याइएको बताउनुभयो।
प्रदेश र स्थानीय तहसँगको सहकार्यमा समुदाय समेतको सहभागितामा नदी नियन्त्रण कार्यलाई अभियानको रूपमा अघि बढाइनेछ। भेरी बबई डाइभर्सन, रानी जमरा, कोलरिया, सिक्टा र बबई सिँचाई आयोजनाहरूको निर्माण कार्यलाई तीव्रता दिनहरू 10 अरब 900 करोड 39 लाख विनियोजन गरेको छु।
उहाँले स्थानीय तहसँगको सहकारीमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रङ्गशाला, खेल मैदान, युवा क्लब र विचरण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको बताउनु भएको छ। कर्णाली राजमार्गलाई डोल्पा, मुगु, हुम्ला हुँदै उत्तरी सीमासम्म जोड्ने गरी स्तर उन्नति गर्ने गरी आवश्यक बजेटको व्यवस्था गरिएको समेत उहाँको भनाइ छ।
लोडे चैनको ताक्लाकोट तथा कर्णाली राजमार्गलाई डोल्पा मुगु र हुम्लाउ हुँदै उत्तरी सीमासम्म जोड्ने गरी गमगढी नागमा सिमीकोट हिल्सा र दुनै मरिमला पास खण्डको निर्माण एवं स्तरोन्नतिको लागि आवश्यक बजेट व्यवस्था गरेको छु।
सरकारले सातवटै प्रदेशमा 9 कृषि फार्म बनाइने सिंचाई विद्युत र शहरी पूर्वाधार प्राथमिकतामा पारेको छ। यस्तै प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेशमा जैविक विषादी प्रयोगशाला स्थापना गर्ने, कृषि औजार कारखाना स्थापना गरिने, कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने अर्थमन्त्री खतिवडाले बताउनु भएको छ। उहाँले प्रत्येक निर्वाचन क्षेत्रमा 3 वर्षभित्र सम्पन्न हुने गरी सडक नदी नियन्त्रण खानेपानी लगायतको आयोजना सञ्चालन गर्न 4 करोड विनियोजन गरिएको समेत बताउनुभयो।
सांसद र प्रदेश सभाका सदस्यहरू एवं स्थानीय तहका प्रमुखहरू रहेको समितिले आयोजना छनौट तथा अनुगमन गर्नेछ। यस कार्यक्रम अन्तर्गत एउटा निर्वाचन क्षेत्रमा 3 वर्षभित्र हुने गरी सडक खानेपानी सिंचाई र नदी नियन्त्रण सम्बन्धी बढीमा 5 आयोजना सञ्चालन गरिनेछ। यसका लागि प्रत्येक निर्वाचन क्षेत्रमा ₹4 करोडका दरले बजेट विनियोजन गरेको छु।
यस्तै हिजो लिएको सरकारको बजेटप्रति प्रमुख प्रतिपक्षी दलहरूले आलोचना समेत गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले सरकारले आर्थिक वर्ष 75 क्षेत्रको लागि ल्याएको बजेट उत्साहजनक नरहेको प्रारम्भिक टिप्पणी गरेको छ। नेपाली कङ्ग्रेसका युवा नेता गगन थापाले बलियो सरकारले ल्याएको बजेटले आफूलाई उत्साहित नबनाएको प्रतिक्रिया दिनुभयो। नेता थापाले निर्वाचन क्षेत्रका लागि छुट्याएको बजेट डरको बीचमा आएको थापा भनाइ छ। उहाँले यति ठूलो बहुमतसहितको सरकारले सामान्य र लोकप्रिय बजेट ल्याउनु नहुने तर्क पनि गर्नुभयो। केपी ओली नेतृत्वको सरकारले ठूलो उत्साह भर्ने गरी बजेट ल्याउने सबैको अपेक्षा रहे पनि त्यो अनुसार आउन नसकेको उहाँको टिप्पणी छ। यस्तै नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निराश भएको प्रतिक्रिया दिनुभयो। सफल अर्थमन्त्रीको पहिचान समेत बनाउनु भएका उहाँले बजेटले विकास र समृद्धितर्फ जाने जनताको अपेक्षालाई सम्बोधन गर्न नसकेको स्पष्ट पार्नुभयो। संयोजक भट्टराईले प्रदेश र स्थानीय तहमा 1/4 पनि कम बजेट विनियोजन गरेर सरकारले गम्भीर त्रुटि गरेको दावी समेत गर्नुभएको छ।
11 गणतन्त्र दिवस हिजो सुर्खेतसहित देशैभर विविध कार्यक्रम गरी मनाइएको छ। कर्णाली प्रदेश सरकारले स्थानीय मंगलगढी चोकबाट र्याली निकालेर पिपल चौतारामा पुगेर औपचारिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख दुर्गा केशर खनालले गणतन्त्र स्थापनासँगै जनतामा स्वतन्त्रता प्राप्त भएको र अब संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी थपिएको बताउनु भएको छ। उहाँले अब कर्णालीका जनताले आर्थिक, सामाजिक र न्यायिक समानता चाहेको भन्दै यसमा गम्भीर बन्न सरकारलाई आग्रह समेत गर्नुभएको छ। यस्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीवासीको आर्थिक समृद्धि गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको भन्दै सरकारले ल्याएका योजनामा जनताको पनि ऐक्यबद्धता आवश्यक पर्ने बताउनु भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी काम गर्ने बताउनु भएको छ। यस्तै बीच कर्णाली प्रदेश स्थापनाको माग गर्दै भएको आन्दोलनमा ज्यान गुमाउने 4 शहीदलाई कर्णाली प्रदेशले मरणोपरान्त कदर पत्र समेत पत्रद्वारा सम्मान गरेको छ। प्रदेश प्रमुख खनाल र मुख्यमन्त्री शाहीले संयुक्त रूपमा शहीदहरू गोपाल सिंह रजवार, टीकाराम गौतम, याम बहादुर विसी र हरिबहादुर कुँवरका आफन्तलाई कदरपत्र प्रदान गर्नुभएको हो।
गणतन्त्र दिवसको अवसरमा सुर्खेतसहित देशैभरि हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। 62-63 सालको जनआन्दोलनको सफलतासँगै 65 जेठ 15 नेपाल गणतन्त्रात्मक मुलुकको घोषणा भएको हो। 238 वर्षे राजतन्त्र अन्त्य गर्दै घोषणा गरी दिनको सम्झनामा हरेक वर्ष जेठ 15 मुलुकभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ। नयाँ संविधान जारी हुनु, संघीय राज्य व्यवस्था बन्नु तथा तिनै तहको निर्वाचन हुनु गणतन्त्रका उपलब्धि भए पनि 1 बित्दा समेत आम नागरिकको दैनिक जीवनमा भने सोचे जस्तो परिवर्तन हुन सकेको छैन। बेरोजगारी उस्तै छ भने महँगी, भ्रष्टाचार, जनताको अपेक्षा अनुसारको प्रगति हुन नसकेको जनाइएको छ। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई गणतन्त्र स्थापनाको को तपाईँले के कस्तो उपलब्धि महसुस गर्नु भएको छ भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
आजको जनआवाज अब जस्ताको तस्तै नहुनेलाई छ, अरे हुनेलाई जस्तो थियो गणतन्त्र पहिला पनि लागू नहुनै पनि पहिला राम्रै थियो अझ पनि राम्रै छ, नहुनेलाई जस्तो थियो तस्तै छ।
गणतन्त्र आइसकेपछि त अब सर्वप्रथम यो नेपालको संविधान बनेको छ, त्यसपछि देशको तीन तहको चुनाव भएको छ र देश प्रदेश एउटा राज्यलाई अब सातवटा राज्यमा टुक्रा गरेर एउटा जनताको विकासको लागि घर घरमै सिंहदरबार पुर्याउने लक्ष्य राखेको छ। पहिला वडा बदर गरेर गाउँपालिका स्थापना गरेको छ र 10 वर्ष पुराको अवधिमा यस्तै यस्तै अन्य कुराहरू केही विगतको भन्दा अलिकति परिवर्तनशील गतिमा अगाडि बढ्लन् भन्ने आशा छ।
गणतन्त्र आइसकेपछि देशले नयाँ संविधान पनि पाएको छ र विभिन्न वडापालिकाहरूलाई गाउँपालिकामा परिणत गरेको छ, देश संघीयतामा गएको छ।
देशमा गणतन्त्र स्थापना भइसकेपछि बेरोजगारी र वैदेशिक रोजगारमा आश्रित भयो हाम्रो देश नेपालका युवाहरू। गणतन्त्र स्थापना भइसके जब यो नेपाललाई संघीयता आइसकेपछि संघीयताले देशलाई अलिक उल्टो नै फेर्ने जस्तो गरेन, झन् देशको उँधो गति लाग्यो क्या। योभन्दा त पहिलेकै शासन प्रणाली ठिक थियो।
हामीसँग छिमेक सरफेरसँगै अन्य खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीतायरले वीरेन्द्रनगरबाट हवाई सेवा दिने, असार 15 गतेबाट सेवा सुरु हुने, आउँदो आर्थिक वर्ष 2075-76 लागि 13 अर्ब रुपियाँको बजेट सार्वजनिक, स्थानीय पूर्वाधारका लागि प्रत्येक निर्वाचन क्षेत्रमा 4 करोड विनियोजन, गणतन्त्र स्थापनाको 1 दशक पूरा, आम नागरिकका समस्या भने उस्तै लगायत खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्रदेश नम्बर 7 सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले हिजो आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैभन्दा गरिब मुख्यमन्त्री त्रिलोचन भट्ट देख्नु भएको छ। यस्तै मुख्यमन्त्री भट्टको सम्पत्तिमा 70,000 रुपियाँ बैंकमा मोबाइल एक थान, 1 तोला सुन र 15 तोला चाँदी रहेको छ। मुख्यमन्त्री भट्टको 1,40,000 रुपियाँ वित्तीय ऋण र 2,00,000 रुपियाँ व्यक्तिगत ऋण रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरण उल्लेख रहेको छ। यस्तै प्रदेश नम्बर 7 मन्त्रीमण्डलमा सबैभन्दा धनी आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा देखिनु भएको छ। उहाँको काठमाडौँ, टिकापुर, गोदावरी नगरपालिका र धनगढीमा पत्नी, छोरा र आफ्नै नाममा जग्गा जमिन रहेको छ। उहाँको नाममा 3 वटा जीप, कार तथा 40 तोला सुन र विभिन्न कम्पनीको सेयर मात्रै 7.5 करोड रुपियाँको हाराहारीमा रहेको छ। यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह काठमाडौँ, कैलाली, कञ्चनपुरका साथी बाजुरामा दाजु र श्रीमतीका नाममा जग्गा र घर रहेको छ भने सुन मात्रै 52 तोला रहेको छ। सामाजिक विकास मन्त्री दीर्घ चौडारीसँग 5,60,000 रहेको छ भने 6 वटा घर र 1.5 बिगहा जग्गा रहेको छ। भौतिक योजना मन्त्री पठान सिंह बोहराको परिवारसँग 30 रोपनी जग्गा, 2 वटा घर र 4 तोला सुन गरी 2,67,000 रुपियाँ बैंकमा मौजा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।
पूर्व सिंचाइ मन्त्री सञ्जय कुमार गौतमले थारू समुदायलाई मात्र लाग्ने रोग सिकल सेल उपचारका लागि बर्दियामा राष्ट्रिय स्तरको सिकल सेल अस्पतालको खाँचो रहेको बताउनु भएको छ। बर्दियाको ठाकुर बाबा नगरपालिका भुरी गाउँमा भएको नेउलापुर मध्यवर्ती साकुसको 12 स्थापना दिवसको अवसर पारी आयोजना गरिएको रक्तदान स्थापना कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। थारू समुदायको बाहुल्यता रहेको बर्दियाका अधिकांश थारू समुदायमा सिकल सेलका बिरामी भएको र यो रोगको समस्या जटिल रहेकाले बर्दियामा राष्ट्रिय स्तरको सिकल सेल अस्पतालको खाँचो रहेको उहाँले बताउनु भएको छ। यसका लागि आफूले बारम्बार संसदमा कुरा उठाउँदै आएको समेत बताउनु भयो। बर्दिया क्षेत्र नम्बर 1 संघीय संसदका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गौतमले बर्दियाको ठाकुरबाबा नगरपालिकाभित्र आफू सिँचाइ मन्त्री रहँदा सुरु भएका र योजनामा परेका पुल, बाँध लगायतको अवलोकन तथा निरीक्षण समेत गर्नुभएको छ। यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रक्तदान कार्यक्रम गरिएको छ। नेउलापुर मध्यवर्ती साकुस को 12 स्थापना दिवसको अवसर पारेर नेवलापुर मध्यवर्ती क्षेत्रमा रक्तदान गरिएको हो। रक्तदान कार्यक्रममा 67 जनाले रक्तदान समेत गरेका छन्।
नेपाली कंग्रेस सुर्खेतले गाउँबाट सुदृढीकरण अभियान थालेको छ। केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रिदराम थानेको अगुवाईमा संगठन सुदृढीकरण अभियान थालिएको नेपाली कंग्रेस सुर्खेतले जनाएको छ। हिजो पश्चिम सुर्खेतका आधा दर्जन बढी स्थानमा कार्यकर्ता भेलाको आयोजना गरी आगामी रणनीतिका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिएको छ। बराहतालको बडेचोर हुँदै पञ्चपुरीको सालकोट, बाब्याचोर, विद्यापुर र चौकुनेको गुटु र बेजोरामा कार्यकर्ता भेलाको आयोजना गरिएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य थानेले अब एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ। उहाँले सरकारले गरेका गलत कामको खबरदारी गर्नुपर्ने बेला आइसकेको समेत उल्लेख गर्नुभएको छ। पूर्व मन्त्री शिवराज जोशीले विगत सम्झेर नभई अब भविष्य सम्झिएर कार्यकर्तालाई ऊर्जा ल्याउन पर्नेमा जोड दिनु भएको छ। यस्तै पूर्व राज्यमन्त्री खड्क बहादुर बस्यालले कंग्रेसलाई जगेर्ना गर्न कार्यकर्तालाई सशक्त भएर लाग्न समेत आग्रह गर्नुभएको छ। नेपाली कंग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले एकताबद्ध कंग्रेस नै अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका उपप्रमुख देवी भट्टराई, कंग्रेस कोषाध्यक्ष अनन्त पौडेल, नेविसङ केन्द्रीय सदस्य हरि शर्मा, बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्मा, उडा अध्यक्ष खगेन्द्र गिरी, याम बहादुर विशे लगायतको उपस्थिति रहेको थियो। बेजौरामा भएको कार्यक्रम पार्टी सभापति नवराज जोशीको सभापतित्वमा सम्पन्न भएको हो।
डडेलधुराको गन्यापुधारा गाउँपालिका वडा नम्बर 4 गजौरलमा भएको एक जीप दुर्घटनामा परि वडा अध्यक्षसहित 4 जनाको ज्यान गएको छ। दिपायलको डुटीको दिपायलबाट बाँकेको कोहलपुरतर्फ आउँदै गरेको C1J330 जीप दुर्घटनामा परि वडा अध्यक्ष प्रेमबहादुर बोहरासहित 4 जनाको मृत्यु भएको हो। दुर्घटनामा आदर्श गाउँपालिका 2 35 वर्षका लालबहादुर बोहरा, 14 वर्षीय जानकी बोहरा र दिपायल सिलगढी नगरपालिका वडा नम्बर 4 विनोद रावलको ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै सर्पले डसेर दाङमा 1 बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका 9 बिजौडीका 9 वर्षीय सुनिल बेकको सर्पदंशबाट मृत्यु भएको प्रहरीले जनाएको छ। राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुर्खेत महिला जेसिसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरमा निशुल्क दन्त शिविर सम्पन्न गरिएको छ। आर्थिक रूपमा विपन्न समुदायका बालबालिकाको दाँत परीक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। शिविरमा वीरेन्द्रनगर प्रगति टोल स्थित समुदायका आधारित बाल विकास केन्द्रका 26 बालबालिकाको दन्त परीक्षण गरिएको थियो भने जसमध्ये 6 थप उपचारका लागि सिफारिस गरिएको सुर्खेत महिला जेसिसका अध्यक्ष कृति गोबाजु साक्केले बताउनु भएको छ। कार्यक्रममा सुर्खेत जेसिसका संस्थापक अध्यक्ष सीमा चन्द, वर्ष 2013 अध्यक्ष ज्योति पौडेल, सदस्य ज्ञानु गौतम लगायतको सहभागिता रहेको थियो। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यसअघि पनि सुर्खेत महिला जेसिसले सोलो स्कुटी प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरू सम्पन्न गरिसकेको छ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर 16 गर्पनमा हिजो पहिलो पटक बस पुगेको छ। नगर योजना अन्तर्गतको 30 लाखमा सडक स्तर उन्नति गरेपछि बस पुगेको वडा अध्यक्ष पूर्णबहादुर ढकालले जानकारी दिनुभयो। यसैबीच गणतन्त्र दिवसको अवसरमा आदर्श माध्यमिक विद्यालय वीरेन्द्रनगर 16 विद्यालय स्तरीय हाजिर जवाब प्रतियोगिता गरिएको छ। कार्यक्रममा प्राथमिक तहगत हाजिर जवाब प्रतियोगितामा सरस्वती लेडा प्रथम र आदर्श मावि मेहरी दोस्रो भएको छ। हिजै भएको पुरस्कार वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार सापकोटाले वितरण गरिएको जनाइएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष उदयबहादुर विकको सभापतित्वमा सम्पन्न भएको हो।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। अफगानिस्तानको राजधानी काबुलको सैनिक प्रतिष्ठान नजिकैको सैन्य बेसमा भएको आक्रमणमा परे कम्तीमा 15 मारिएका छन्। मारिनमा 11 अफगान सैनिक र 4 आक्रमणकारी रहेका छन्। 16 सैनिक घाइते भएका छन् भने 1 आक्रमणकारीलाई पक्राउ गरेको सुरक्षा अधिकारीले जनाएका छन्। सैन्य बेसको मूल गेटबाट प्रवेश गरेका आक्रमणकारीलाई दोस्रो गेट प्रवेश गर्नबाट रोकिएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन्। काबुलमा एम्बुलेन्समा विस्फोटक पदार्थ भनेर 100 बढी व्यक्ति मारिने गरी गरिएको आत्मघाती आक्रमणकारी पछि फेरि अर्को आक्रमण भएको हो। इस्लामिक अतिवादी समूह यसले आक्रमणको जिम्मेवारी लिएको छ। अफगानिस्तानमा इस्लामिक अतिवादी समूह र तालिबानले अफगान सुरक्षाकर्मीलाई निशाना बनाउँदै आएका छन्।
भेरी खबरको अन्तिममा लागौँ अब खेल खबरतर्फ। राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर 3 र प्रदेश नम्बर 2 विजयी भएका छन्। प्रदेश नम्बर 3 कर्णाली प्रदेशलाई 3 हराएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा 179 रनको लक्ष्य प्रदेश नम्बर 3 36.3 बलमा 7 गुमाएर पुरा गरेको हो। प्रदेश नम्बर 3 रूपेश श्रीवास्तवले अभिजित 39 र आदित खाँडले 31 रनको योगदान दिनुभयो। कर्णाली प्रदेशका चन्द्र विष्टले 10 41 रन दिएर 6 पनि टोलीको हार टार्न सक्नु भएन। कर्णाली प्रदेशका कप्तान रविन्द्र जङ साहिडी र दिवान पुनले सम्मान 52 रनको अर्धशतकीय पारी खेल्नुभयो। यस्तै मुलपानी क्रिकेट मैदानमा प्रदेश नम्बर 2 प्रदेश नम्बर 4 57 रनले हराएको छ। 159 रनको लक्ष्य पाएको 4 नम्बर प्रदेशले 28 5 बलमा 91 रनमै अल आउट भयो। 4 नम्बर प्रदेशलाई सस्तैमा समेट्न प्रदेश नम्बर 2 सञ्जय रेग्मी र 10 10 ओभरमा 16 रन दिएर 5 तथा सन्देश शेखले 8 ओभरमा 20 रन दिएर 4 विकेट लिनुभयो। पहिलो पटक सङ्घीय संरचना अनुसार आयोजना भएको प्रतियोगितामा 7 प्रदेश र 3 विभागीय टोलीको सहभागिता रहेको छ।
र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक अञ्जन केसी सहित 6 पक्राउ गरेको छ। फुटबलमा म्याच फिक्सिङको आरोप लागेका केसी सहित काठमाडौँका गौरव तिवारी, नुवाकोटका दिनेश बगटी, भक्तपुरका नगेन्द्र सुवाल, विजय श्रेष्ठ र काभ्रेका भूपेन्द्र राजधानीमा विभिन्न स्थानबाट पक्राउ पर्नु भएको हो। महानगरी प्रहरी परिषदले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। परिषदका प्रमुख एसएसपी विश्वराज पोखरेलले उनीहरूले विश्वका महत्त्वपूर्ण र लोकप्रिय खेल क्रिकेट तथा फुटबल म्याचमा जित हार गोल र रनका आधारमा अनलाइन मार्फत जुवा खेल लाउने गरेको बताउनु भएको छ। उनीहरूको साथबाट नगद 2 सट्टेबाजमा प्रयोग हुने डिभाइस, 8 मोबाइल, 1 ल्यापटप पनि बरामद गरिएको प्रहरीले जनाएको छ। सट्टेबाजका मुख्य नायकी भनेका दावा लामाको खोजी भइरहेको प्रहरीले जनाएको छ। अञ्जन यसअघि पनि फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परि विशेष अदालतबाट धरौटीमा रिहा हुनुभएको थियो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीतायारले वीरेन्द्रनगरबाट हवाई सेवा दिने, असार 15 गतेबाट सेवा सुरु हुने,
आउँदो आर्थिक वर्ष 75 लागि 13.15 अर्ब रुपियाँको बजेट सार्वजनिक, स्थानीय पूर्वाधारका लागि प्रत्येक निर्वाचन क्षेत्रमा 4 विनियोजन,
गणतन्त्र स्थापनाको 1 पुरा, आम नागरिकका समस्या भने उस्तै,
र प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर 3 र प्रदेश नम्बर 2 विजयी, आज पनि 2 खेल हुने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।